उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै अर्जुन पोखरेलको नमस्कार।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया, स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रधानमन्त्री प्रचण्डलाई 268 जना सांसदले दिए विश्वासको मत, जम्मा दुईजना मात्रै विपक्षमा, संसदमा अहिलेसम्मकै धेरै मत पाउँदा गर्वसँगै चुनौतीको महसुस गरेको भनाई।
एकातिर यसबाट मैले गौरवान्वित भएको महसुस गरेको छु भने अर्कोतिर निकै नै धेरै चुनौती र जिम्मेवारी थपिएको जस्तो, के हुने होला, कसरी जाने होला।
सरकारलाई विश्वासको मत दिने निर्णयले काँग्रेसभित्र असन्तुष्टि बढ्यो, संसद विपक्षी दल र नेता विहीन हुने जोखिम, गलत अभ्यास भइरहेको संविधानविद आचार्यको भनाई।
बिहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती, मर्मत सम्भारको लागि अझै केही दिन लाग्ने।
चीनले दक्षिण कोरियाका नागरिकलाई भिसा नदिने, दक्षिण कोरियाले चिनिया नागरिकलाई गरेको व्यवहारको जवाफ दिएको भनाई।
र जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी20 क्रिकेट लिगको फाइनलमा।
कृषि भेटेनरी र इन्जिनियरिङ संकायतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना।
विगत 28 वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2079 लागि स्नातक तहमा कृषितर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच भेटेनरी डाक्टर साथै इन्जिनियरिङतर्फ बीई सिभिल र बीई इलेक्ट्रिकल शैक्षिक कार्यक्रममा पुनः प्रवेश परीक्षा हुन गइरहेकाले इच्छुक विद्यार्थीहरूले entrance.pufost.edu.np मा लगन गरी वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ। फारम भर्ने अन्तिम मिति माघ 6 गतेसम्म, प्रवेश परीक्षा माघ 14 गते।
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
फोन नम्बर 056-596-17, 421-261, मोबाइल 98-550-60-768, 98-550-60-769।
खुसी कसरी खुसी हुन्छ जब बने छैन कोही, आफ्नो भन्दैमा आफ्नो हुन सम्पर्कमा बस्या खै, सम्पर्कका लागि बलियो आधार नेपाल टेलिकम हो राष्ट्रकै संचार, सम्पर्कको आधार राष्ट्रको संचार, नेपाल टेलिकम राष्ट्रको संचार,
नेपाल टेलिकम राष्ट्रको संचार।
नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउनु भएको छ। आज प्रतिनिधि सभामा भएको मत विभाजन अनुसार प्रचण्डले 268 जना सांसदको मत पाउनु भएको छ। 275 सदस्यीय प्रतिनिधि सभामा आज 270 जना सांसद उपस्थित थिए। 268 जनाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा र जम्मा दुईजना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका सभामुख पशुपति शमशेर जवराले घोषणा गर्नुभयो।
प्रस्तावको पक्षमा 268 मत, प्रस्तावको विपक्षमा अर्थात हुन्न भन्ने पक्षमा जम्मा 2 मत र प्रस्तावको मत भिन्न भन्ने पक्षमा जम्मा 0 मत परेको छ। प्रस्तावको पक्षमा 268 मत परेको र उक्त संख्या प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले सम्मान्य प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु राख्नु भएको प्रस्ताव बहुमतले प्रमाणित भएको घोषणा गर्दछु।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्रै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुभएन। नेपाली काँग्रेसका 3 सांसद अनुपस्थित रहे। काँग्रेसकै सांसद टेकबहादुर गुरूङको पद निलम्बनमा रहेको छ। यसै सभामुखको हैसियतमा रहनुभएका राप्रपाका पशुपति शमशेर राणाले मत दिनुभएन। यसअघि गएको पुस 10 गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरेर 70 सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। तर आज संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेपछि प्रचण्ड नेपालको इतिहासमै सबैभन्दा धेरै सांसदको समर्थन पाउने प्रधानमन्त्री बन्नुभएको छ। बिहान बसेको नेपाली कांग्रेस कार्य समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमा अहिलेसम्मकै धेरै सांसदको समर्थन पाएपछि जिम्मेवारी थपिएको महसुस गरेको बताउनु भएको छ। प्रचण्डले प्रतिपक्षी दलको समेत असाधारण मत पाउनु आफ्नो लागि निकै गौरव र चुनौतीको विषय भएको बताउनुभयो। उहाँले संसदको यो भरोसालाई आफूले पूर्ण रूपमा सदुपयोग गर्ने र यो कार्यकाल सबै नेपालीले सम्झन लायक बनाउने बताउनुभयो।
एउटा असाधारण समर्थनको जो स्थिति देखा पर्यो, सरकारलाई विश्वासको मतको जो अवस्था देखा पर्यो, एकातिर यसबाट मैले आफू निकै गौरवान्वित भएको, राष्ट्रिय सहमतिको केन्द्रबिन्दुमा भएको महसुस गरेको छु भने अर्कोतिर निकै नै धेरै चुनौती र जिम्मेवारी थपिएको जस्तो, के हुने होला, कसरी जाने होला, मैले यो अपार विश्वास र समर्थनलाई न्यायपूर्ण ढंगले सम्बोधन गर्न सकुला या नसकुला भन्ने कुराले पनि मलाई निकै नै तरंगित पनि बनाइरहेको छ।
यसअघि विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्ड सहित सबै दलका नेताहरूले संसदमा सम्बोधन गर्नुभएको थियो। मत माग्दै प्रधानमन्त्री प्रचण्डले दलहरू मिल्दा देश अघि गएको र नमिल्दा देश संकटतिर गएको बताउनुभयो। 2072 सालमा सुशील कोइराला प्रधानमन्त्री हुँदा आफ्नो पार्टी विपक्षमा रहेको र त्यही बेला भूकम्प गएपछि आफूले संसदमा सत्तापक्ष र प्रतिपक्ष छैन भनेको र यो संकटलाई पार लगाऊ भनेको स्मरण गर्नुभयो। उहाँले अहिले पनि देश संकटमै रहेको बताउनुभयो। अहिले देखिएका साना समस्या समाधान नगरे यसले ठूलो रूप लिन सक्ने भएकोले सबै मिलेर जानुपर्ने उहाँले बताउनुभयो। उहाँले आफूले यो कार्यकालमा नागरिकको सेवा गर्ने र देशमा केही सकारात्मक परिवर्तन गरौं भन्ने मात्रै लक्ष्य राखेकोले सबैको सहयोग चाहेको बताउनुभयो। 50 लाख मानिस निरपेक्ष गरिबीको रेखामुनि रहेको, लाखौं युवा परिवार छाडेर विदेशमा पसिना बगाउन बाध्य भएको, विकास निर्माण भद्रगोल रहेको, विश्वविद्यालयले शैक्षिक क्यालेण्डर समेत बनाउन नसकेको, शान्ति प्रक्रियाका काम अधुरै रहेको लगायतका विषयलाई संकटसँगै जोडेर हेर्नुपर्ने प्रचण्डको भनाइ छ। नागरिकले दैनिक भोगेका समस्या समाधान गर्नु आफ्नो एकमात्र उद्देश्य रहेको प्रचण्डको भनाइ छ।
यसबीचमा मैले सचिवहरूको बैठक राखेर सोधे, राहदानी लिन बिहान 2 बजेदेखि लाइनमा बस्न परेपछि नागरिकले कसरी राज्यमाथि भरोसा गर्दछन्? अहिलेकै गतिमा राष्ट्रिय परिचय पत्रको काम हुने हो भने कति दशकमा 3 करोड नेपालीको हातमा परिचय पत्र पुग्छ? सवारी चालक अनुमति पत्र लिन पनि वर्षौं कुर्नुपर्ने कारण के हो? सरकारी अस्पताल र सामुदायिक विद्यालयको स्तर किन खस्कियो? सरकारी अस्पतालमा सामान्य शल्यक्रिया गराउन पनि 3-4 महिना किन कुर्नुपर्ने गरेको हो? सेवा प्रवाहलाई सहज र विकासको गतिलाई तीव्र बनाउन नीतिगत समस्या समाधानको जिम्मा म लिन्छु, तर नतिजामुखी कार्य सम्पादनको जिम्मा तपाईँहरूले लिनुपर्दछ। सरकारहरू फेरिरहने तर जनताको जीवनस्तर नफेरिने निराशाजनक चित्र अब बदल्नु छ। त्यसका लागि सरकार मालिक होइन, सुनिने, देखिने, जनताले अनुभूत गर्ने सेवक बन्नु छ।
संसदमै सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको तर प्रतिपक्षमै बस्ने बताउनु भएको छ।
संसदमा प्रभावकारी प्रतिपक्षको अभावमा सरकारमाथिको निगरानी अल्गमनको पद्धति कमजोर हुन्छ। सरकारको गुणदोषको विषयमा छलफलको अभाव हुन्छ। सरकारको उचित मूल्याङ्कन हुन सक्दैन। यी सबै विषयलाई गम्भीरतापूर्वक दृष्टि गरी हाम्रो पार्टी नेपाली काङ्ग्रेसले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी नहुने, संसदमा प्रतिपक्ष दलको रूपमा निर्वाह गर्ने निर्णय गरेका छौँ। देश र जनताका प्रति सरकारका तमाम विषयहरूमा सरकारका काम कारवाहीको आधारमा भविष्यमा समर्थन वा विरोध गर्ने हाम्रो नीति रहिरहनेछ। संविधानका रक्षाका पक्षमा उहाँ उभिनुहुनेछ भन्ने विश्वासका साथ मुलुकमा विद्यमान चुनौतीको सामना गर्दै देश र जनताको हितमा काम गर्नुहुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँ राख्नुभएको प्रस्तावको पक्षमा नेपाली काङ्ग्रेस मतदान गर्नेछ।
यस्तै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकोमा कांग्रेसलाई धन्यवाद दिनुभएको छ। तर उहाँले कांग्रेसले कुनै स्वार्थ राखेर प्रचण्डलाई समर्थन गरेको भए त्यो उसको भूल हुने चेतावनी दिनुभयो।
यदि यो समर्थनभित्र सदा सहायता बाहेक अरू कुरा छैन भने, यदि यो समर्थन कुनै जाल होइन भने, यो समर्थन कुनै ढोक्सा होइन भने स्वागत यो के छ? ढोक्सा हो भने म भन्न चाहन्छु, जाल हो भने म भन्न चाहन्छु, माछा नभएको खोलामा फ्याँके जस्तै हुनेछ जाल।
बैठकमा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले पनि देशको समृद्धिको लागि प्रचण्डलाई समर्थन गरेको बताएका छन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दौरा सुरुवालको कहिल्यै पनि विरोध नगरेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा आज केही सांसदले प्रचण्डले दौरा सुरुवाल लगाएको विषय उठाएपछि यसको जवाफ दिनुभएको हो। उहाँले आफूले कहिल्यै विरोध नगरेको र आफ्ना पार्टीका सांसदलाई पनि कहिले नलगाउनु भनेर नभनेको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीदेखि अरू दलका नेताले पनि दौरा सुरुवाल लगाउन आग्रह गरेको प्रचण्डको भनाइ छ।
यसैबीच प्रचण्डलाई विश्वासको मत दिने विषयले नेपाली काँग्रेसभित्र विवाद बढेको छ। काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कुनै पनि हालतमा प्रचण्डलाई विश्वासको मत दिन नहुने र प्रतिपक्षमा बस्नुपर्ने बताउँदै आउनुभएको थियो। बिहान बसेको पदाधिकारी बैठक र काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पनि थापा र शर्माले विरोध जनाउनु भएको थियो। काँग्रेसका महामन्त्री थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू अर्जुन नरसिंह केसी, प्रदीप पौडेल र प्रकाशमान सिंहले प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा फरक मत राख्नु भएको छ। फरक मत राखे पनि पार्टीले जारी गरेको व्हिपका कारण उहाँहरूले प्रचण्डलाई नै मत दिनुभएको छ। प्रचण्डलाई मत दिएको विषयमा नेपाली काँग्रेसका कार्यकर्ताहरूले पनि सामाजिक सञ्जाल मार्फत नेतृत्वप्रति आक्रोश पोखेका छन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा प्रचण्डलाई सबैजसो दलले विश्वासको मत दिनु ठिक कि बेठिक भन्ने विषयको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विदेशबाट आइएमई गरेको पैसा सिधै तपाईँको मोबाइलमा लिन मिल्छ। अहिलेको अवस्थामा बाहिर गएर पैसा निकाल्न त्यति सजिलो छैन,
त्यसैले आफ्नो मोबाइल निकाल्नुहोस्, आइएमई पे डाउनलोड गर्नुहोस् अनि घर बसी बसी आफ्नो रकम प्राप्त गर्नुहोस्।
विदेशबाट आइएमई गरेको रकम प्राप्त गर्न आफ्नो मोबाइल फोनमा आइएमई पे डाउनलोड गर्नुहोस्।
अब आइएमई गरौँ,
आइएमई पे मा प्राप्त गरौँ
सजिलै।
एचआईभी का बारेमा खुलेर कुरा गरौँ।
एचआईभी खराब आचरणको नतिजा नभई असावधानीको परिणाम हो, तसर्थ यसबाट बच्न असुरक्षित यौन सम्पर्क नराखौ।
अन्य व्यक्तिले प्रयोग गरेका धारिला औजार जस्तै छुरी, दाढी काट्ने ब्लेड प्रयोग नगरौं र रगत चढाउनु पर्ने अवस्था भएमा परीक्षण गरेको रगत मात्र चढाऊ।
संक्रमित भइसकेकालाई समयमै उपचारमा लगौं र अकालमै हुन सक्ने मृत्युबाट जोगाऊ। समयमै उपचार गर्नाले संक्रमित गर्भवती महिलाले पनि स्वस्थ बच्चा जन्माउन सक्छिन्।
नेपाल युथ फाउन्डेशन, 12+, लुम्बिनी प्लस र मकवानपुर महिला समूह।
हजुर, ग्लोबल आयामी धनवृष्टि मुद्दती योजना निरन्तर बचत गर्ने बानीलाई प्रोत्साहन गर्दै प्रारम्भिक रकमको 10% त्रैमासिक रूपमा अन्तिम त्रैमास बाहेक जम्मा गर्दा प्रारम्भिक रकमको 2x2 वर्षमै प्राप्त गर्न सकिने
ग्लोबल आयामी ब्याङ्क, सबैका लागि ब्याङ्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री प्रचण्डलाई 268 जना सांसदले विश्वासको मत दिए, विपक्षीमा जम्मा 2 जना मात्रै सांसद, गर्वसँगै चुनौती पनि थपिएको प्रचण्डको भनाई, विश्वासको मत दिने निर्णयले काँग्रेसभित्र असन्तुष्टि बढ्यो लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली काँग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि अब विपक्षी दलको नेता को भन्ने प्रश्न उठेको छ। प्रचण्डले प्रधानमन्त्री पदका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दावी पेश गर्दा समर्थन नगरेको काँग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने र काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा विपक्षी दलका नेता बन्ने अनुमान थियो, तर आज संसदमा काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 दफा 2(ङ)(1) अनुसार मन्त्री परिषद गठन गर्ने वा मन्त्री परिषद गठन गर्न समर्थन गर्ने दल बाहेक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा 10% वा सोभन्दा बढी सदस्यहरू भएको दलमध्ये सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेता विपक्षी दलको नेता भन्ने छन्। अहिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिनेमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल मात्रै हुनुहुन्छ। उहाँहरू दलको तर्फबाट संसदमा एक एकजना मात्रै सांसद हुनुहुन्छ। ऐनको अर्को बुँदामा मन्त्री परिषद गठन गर्ने वा मन्त्री परिषद गठन गर्न समर्थन गर्ने दल बाहेक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा 10% वा सोभन्दा बढी सदस्य भएको कुनै पनि दल नभएमा प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सभामुख वा अध्यक्षले तोकिदिएको दलको नेता विपक्षी दलको नेता बन्न पाउने व्यवस्था छ। यो व्यवस्था अनुसार राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल मध्ये एकजनालाई सभामुखले विपक्षी दलको नेता तोक्न पाउनेछन्। प्रतिनिधि सभामा विपक्षी दलको नेताको सुविधा उपसभामुख सरह हुनेछ। यस्तै विपक्षी दलको नेता संवैधानिक परिषदको सदस्य लगायत विभिन्न निकायमा सहभागी हुन पाउने व्यवस्था पनि रहेको छ। हामीले संविधानविद भीमार्जुन आचार्यलाई सोधेका छौं, संसदमा लगभग सबै दल र सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु के को संकेत हो?
संविधानको संसदीय शासन प्रणालीको मर्म अब नबुझ्नेहरूको लागि अथवा बुझ्न नचाहनेहरूको लागि त त्यत्रो भारी मतले सरकारलाई विश्वास दियो ठिक भयो भन्ने कुरा होला। तर अब हामीले अवलम्बन गरेको पद्धति र यसको असर प्रभावलाई हेऱ्यो भने चाहिँ आजको मेरो विचारमा यो घटना चाहिँ संसदीय शासन प्रणालीलाई अत्यन्त दुःखद र एउटा ट्रेजेडी घटना हो। किनभने यो व्यवस्थामा सबैभन्दा महत्त्वपूर्ण चिज भनेको जवाफदेता भन्ने हुन्छ। सरकारलाई संसदप्रति जवाफदेह बनाउने अनि उसका प्रत्येक गलत क्रियाकलापमा संसदले र प्रतिपक्षले खास गरी अङ्कुश लगाउने र अनि संसद चाहिँ जनताप्रति जवाबदेही हुने र जनता सार्वभौम हुने भन्ने व्यवस्थाको नामलाई हामीले संसदीय शासन प्रणाली भन्छौँ। अनि यो जम्मै चिजको मुख्य भूमिका पार्लियामेन्टमा अपोजिसन पार्टीले गर्छ, त्यसैले अपोजिसन पार्टीका दुई तिनवटा संवैधानिक दायित्वहरू हुन्छ। तर अब यति महत्त्वपूर्ण एउटा संविधानको स्किमलाई लाग्छ आज एउटा सत्ता स्वार्थको लागि चाहिँ तिलाञ्जली दिए जस्तो लाग्यो। जत्र बाहिर हेर्दाखेरि सरकारलाई समर्थन दियो के बिग्रियो त भन्ने हो, तर
उहाँहरूले राष्ट्रिय एकता यो अब देश निर्माणको लागि चाहिँ राष्ट्रिय एकता हो यति अभूतपूर्व समर्थन भनेको विरलै पाइन्छ, एउटा खुसीको कुरा हो भन्नुभएको छ।
नै त्यो राष्ट्रिय एकता हो भने त सबै दललाई मर्ज गरेको दल बनाएर झन् ठुलो राष्ट्रिय एकता हुन्छ नि त। जनतालाई पनि गाह्रो हुँदैन भोलि मतदानमा मत हाल्दाखेरि, त्यो नितान्त गलत हो। सो अहिलेको संविधानमा यहाँले हेर्नु भने यो संवैधानिक परिषदमा प्रतिपक्षीय दलको नेतालाई पनि संवैधानिक स्थान दिएको छ, त्यसको बहुत ठुलो संवैधानिक दर्शन हुन्छ। उदाहरणको लागि संवैधानिक परिषदले नेपालका सबै संवैधानिक निकायको पदाधिकारीहरूको नियुक्ति गर्छ अनि सर्वोच्च अदालतको प्रधान न्यायाधीशको पनि नियुक्ति गर्छ। त्यसको पछाडि कारण के हो भने त्यहाँ कार्यपालिकाको व्यक्ति पनि हुन्छ, न्यायपालिकाको पनि हुन्छ, अरू पनि हुन्छन्। र कहिलेकाहीँ कार्यपालिका एउटा पोलिटिकल्ली बायस भयो अनि आफ्नो शक्तिको दुरुपयोग गरेर संवैधानिक निकायहरूमा आफ्नो पदाधिकार नियुक्ति गर्न थाल्यो भने जुन जस्तो विगतमा त्यो हामीले भोगेको छौँ, थुप्रै मुद्दा अहिले पनि अदालतमा विचार लिन्छ। त्यस्तो बेलामा प्रतिपक्षले त्यसमा चाहिँ एउटा सन्तुलनको चेकको काम गरोस् भन्ने कुराले संविधानमा राखिया हो। अनि उहाँहरूले भन्या जस्तो अब त्यो राष्ट्रिय एकता यस्तो के भन्या, त्यसो हो भने त मैले अघि भने जस्तो पार्लियामेन्टमा धेरै दल किन चाहियो? एकदम लज्जाको विषय के हो भने सरकारलाई म विश्वासको मत पनि दिन्छु प्रतिपक्ष पनि बस्छु
हो। शेरबहादुर देउबाजीले आज त्यही भन्नुभयो, हामी सरकारलाई विश्वासको मत दिए पनि हामीले गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौँ, हामीले नागरिकको आवाजलाई चाहिँ गुम्न दिने छैनौँ भन्नुभएको छ।
एकदमै एकदमै दुःखद हो। त्यो हेर्नुहोस्, प्रतिपक्षलाई संविधानको स्थान दिएको छ, उहाँहरूलाई राज्यले सुविधा दिन्छ, जनताले तिरेको करबाट यो सबै चिजको दुरुपयोग भयो, यो त लाजमर्दो कुरा हो। सरकारको विश्वासको लाइनलाई पनि हामी उभिन्छौँ, प्रतिपक्षमा उभिन्छौँ भन्ने कुरा चाहिँ मलाई लाग्छ यो साउने कुराहरू भएन। तर जे भयो मैले भनिहालेँ, पार्लियामेन्टी डेमोक्रेसीको लागि यो राम्रो होइन। त्यसैले नेपाली काङ्ग्रेसले खास गरी आफ्नो राजनीतिक, संवैधानिक र नैतिक तिनटै मूल्य चाहिँ उसले यो पार्टमा चाहिँ नष्ट गरे जस्तो लाग्छ मलाई। यो दुःखद हो संविधानको हिसाबले भन्दाखेरि।
मेरो पनि भन्नु छ,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट प्रतिपक्षी दल नेपाली कांग्रेसको समेत विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँ नेतृत्वको सरकारबाट तपाईँले राखेको अपेक्षाबारे लेख्नुभएको प्रतिक्रियालाई आजको मेरो पनि भन्नु छमा समावेश गरेका छौं। गंगाराम तिवारी लेख्नुहुन्छ, नेपालको राजनीति इतिहासमा यो भन्दा स्वर्णिम अवसर सरकारलाई अरू कुनै हुन सक्दैन। हामी नागरिक आधारभूत आवश्यकताका वस्तुबाट वञ्चित हुन नपरोस्, भ्रष्टाचारको अन्त्य होस् र सरकारी निकायबाट नागरिकले पाउने सेवामा ढिलासुस्ती नहोस्। नरेश्वर गौतमको प्रतिक्रिया छ, नयाँ दल र स्वतन्त्र उम्मेद्वारको जीतको डरले अत्तालिएर पुराना दल सबै एकै ठाउँ आए जस्तो लाग्यो। यदि यसलाई दलगत स्वार्थमा दुरूपयोग गरियो भने देशको राजनीति नयाँ बाटोमा जान्छ। तर इमानदार भएर साँच्चै रचनात्मक बन्ने हो भने देशमा सुशासन, स्थिरता, शान्ति, अमन चयन र विकास अगाडि बढाउने र भ्रष्टाचार, ढिला सुस्ती, ठेकेदारी, महँगी नियन्त्रण लगायतका राष्ट्रिय हितका काम गर्न सकिन्छ। रविन पोखरेल लेख्नुहुन्छ, प्रचण्डले यसरी विश्वासको मत पाउनु चान्चुनी कुरा होइन, तर समर्थन पाउनु भन्दा ठूलो अब सबैको विश्वासलाई जोगाउनु चुनौतीपूर्ण हुन्छ। जिम्मेवारीलाई महसुस गर्न सकेर काम गर्ने हो भने नागरिकको मनलाई पनि जित्न सफल हुने देखिन्छ। सौगात शर्माले आशंका व्यक्त गर्दै लेख्नु भएको छ, यो आपसमा मिलेर खाने मेलो मात्रै हो, यही समर्थनलाई दुरूपयोग गर्दै केही समयमा सत्ता समीकरण बदलिन पनि सक्छ, यसले अस्थिरता बढाउँछ। अनि खेमराज रेग्मी र कल्पना श्रेष्ठले लेख्नु भएको छ, देशमा बेरोजगारको समस्या नआओस्, युवाहरू विदेशिनु पर्ने बाध्यता हट्नुपर्छ, किसानलाई उचित समयमा मल बिउ उपलब्ध गराइनुपर्छ, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा नागरिकको सहज पहुँच हुनुपर्छ। यो सुवर्ण अवसरलाई प्रधानमन्त्रीज्यूले सही सदुपयोग गर्नुहोला। विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मल्लिका थापा। फेरि पनि खबरकै सिलसिला, प्रतिनिधि सभा सभामुखको चुनाव आउँदो माघको 5 गते हुने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सभामुख पदको चुनावको मितिबारे संसदलाई जानकारी गराउनु भएको हो। उहाँले संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमलाई सभामुख चुनावको कार्यक्रम सम्बन्धी सूचना माघको 3 गते सार्वजनिक गर्न पनि निर्देशन दिनुभयो। सत्तारूढ़ दलबीच सभामुख नेकपा एमालेलाई दिने सहमति भएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले 3 दिनपछि विश्वासको मत लिनुहुने भएको छ। उहाँले पुष 29 गते विश्वासको मत लिने संसद सचिवालयलाई जानकारी गराउनु भएको। अधिकारीले विश्वासको मत लिएपछि सरकार विस्तार र मन्त्रीहरूको कार्यविभाजन तोक्ने तयारी गर्नुभएको छ। अहिले 4 सदस्यीय मन्त्रीमण्डल गठन भएको छ।
नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विगत 22 वर्षदेखि कृषि र भेटेनरी शिक्षाको अर्को नाम हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास,
दक्षिण एसियाकै सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेनरी कलेज, दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल, स्नातकोत्तर तह समेत अध्यापन हुने यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर स्नातक तहमा केही कोटा खाली भएकोले इच्छुक विद्यार्थीले interns.puofost.edu.np लगइन गरी वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ। फारम भर्ने अन्तिम मिति माघ 6 गते, नियमित दस्तुर र दोब्बर दस्तुर तिरेर माघ 9 गतेसम्म।
सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ।
फोन 01-590-61-89, मोबाइल 98-43-49-92-61, 98-40-51-550, वेबसाइट www.hecast.edu.np।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
थोरै बचत धेरै कायदा, बीमा कासन फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामशाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भारतको बिहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ। बिहारको विद्युत आपूर्ति प्रणालीमा हिजो दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिनुभयो। भारतबाट भइरहेको झण्डै 3,000 मेगावाट प्रति घण्टा बराबर बिजुली आपूर्ति रोकिएको हो। आपूर्ति रोकिएकाले ठूला उद्योगहरूलाई बिहान र बेलुकाको पिक समयमा गरी झण्डै 9 घण्टा लोड कटौती गरेको प्रवक्ता भट्टराईले बताउनुभयो। ठूला उद्योगलाई पिक समयमा उद्योग नचलाउन भने पनि मझौला र साना उद्योगमा भने विद्युत आपूर्ति भइरहेको उहाँको भनाइ छ। भारतीय पक्षले मर्मत सम्भारका लागि अझै 3-4 दिन लाग्ने बताएको पनि उहाँले बताउनुभयो। प्राधिकरणका अनुसार अहिले नेपालको कुल विद्युत माग झण्डै 31,177 मेगावाट प्रति घण्टा बराबर छ। अहिले विद्युत प्राधिकरण तथा उसका सहायक कम्पनी मार्फत झण्डै 11,000 मेगावाट प्रति घण्टा र निजी क्षेत्रबाट 10,400 मेगावाट प्रति घण्टा बिजुली आपूर्ति भइरहेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीको लागि टाइम कार्ड लागू गरेको छ। सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्न नपरोस् भनेर टाइम कार्ड लागू गरिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो। टाइम कार्ड लागू भएपछि सेवाग्राहीलाई तोकिएको समय सीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने उहाँले बताउनुभयो।
कञ्चनपुरको दुधारा चाँदनी नगरपालिका नम्बर 1 प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढेको छ। लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारतको राइट्स कन्सल्टेन्सीले बन्दरगाहको डीपीआर बनाउन सर्वे थालेको। सुक्खा बन्दरगाह भारतले निर्माण गर्ने समझदारी भएपछि डीपीआरका लागि भारतीय कम्पनीले सर्वे गरेको नेपाल इन्टर मोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले बताउनुभयो।
पछिल्लो समय लगातार बढ़िरहेको शेयर बजार आज भने दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 21.34 अंकले घटेर 1190.43 बिन्दुमा झरेको छ। आज 254 कम्पनीका 2,08,43,000 कित्ता शेयर 7,65,88,00,000 रुपियाँमा कारोबार भएका छन्।
जातीय विभेद गरेको आरोपमा पोखरा 24 वडाध्यक्ष भरत बहादुर अधिकारीले प्रहरीले पक्राउ गरेको छ। वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष अधिकारीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो।
अब विदेशका खबर। चीनले दक्षिण कोरियाका नागरिकलाई दिने भिसा निलम्बन गरेको छ। यससँगै दक्षिण कोरियाले आफ्नो देश भ्रमण गर्ने चिनिया यात्रीलाई कोरोना भाइरसको विषयलाई लिएर अपमान गरेको र पीसीआर नेगेटिभ रिपोर्ट मागेको थियो। दक्षिण कोरियाको व्यवहारको जवाफमा उसका नागरिकलाई चिनिया भिसा नदिने निर्णय गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। दक्षिण कोरियाको राजधानी सोलमा रहेको चिनिया दूतावासले अनलाइनमा पोस्ट गरेको सूचना अनुसार दक्षिण कोरियाली नागरिकलाई पर्यटन वा व्यापारको लागि चीन जाने भिसा निलम्बन गरिएको छ। ले चिनिया नागरिकमाथिको भेदभावपूर्ण व्यवहार नहटाएसम्म कोरियाली नागरिकमाथिको प्रतिबन्ध लागू रहिरहने चीनले जनाएको छ।
रूसले युक्रेनको पूर्वी क्षेत्रमा रहेको सोलेदार कब्जा गरेको छ। युक्रेनी सेनासँगको 1 महिना लामो सङ्घर्षपछि रूसी सेनाले नुन खानीको शहरको रूप उपमा पाएको सोलेदार कब्जा गरेको बीबीसीले जनाएको छ। बेलायती रक्षा मन्त्रालयले सोलेदार अझै रूसको पूर्ण नियन्त्रणमा नआएको बताएको छ, तर युक्रेनी अधिकारीहरू स्वयंले नै शहर गुमाइसकेको बताएका छन्। रूसी सरकारी सेना र भाडाका सेनाले पछिल्लो 4 दिनमा सोलेदारमा युक्रेनी सेना विरूद्ध ठूला हमला गरेका थिए। युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सोलेदारमा कुनै जीवन नै नभएको बताउनु भएको छ। सोलेदार युक्रेनको ठूलो क्षेत्र बखमुत शहर नजिकैको शहर भएकोले यसलाई बखमुत कब्जा गर्न सहज हुने विश्लेषण भएको छ।
अब केही खेल खबर। विराटनगर सुपर किङ्स नेपाल टी20 क्रिकेट लीगको फाइनलमा पुगेको छ। आज भएको दोस्रो क्वालिफायर्समा जनकपुर रोयल्सलाई 39 रनले हराउँदै विराटनगर उपाधि नजिकै पुगेको हो। विराटनगरले दिएको 168 रनको लक्ष्य पछ्याएको जनकपुर 19 ओभर 1 बलमा 128 रन बनाउँदा अल आउट भयो। जनकपुरको लागि विदेशी खेलाडी चाडविक वाल्टनले 51 र ट्रेभन ग्रिफ्टले 34 रन बनाए। विराटनगरका किवन जोसेफले 3 तथा नन्दन यादव र राज नन्नानले 2-2 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरको लागि गौरांशु शर्माले सर्वाधिक 42, अर्जुन साउदले 35, राज नन्नन्दले 23 र 33 र हुसैन तलातले 31 रन बनाए। जनकपुरका जितेन्द्र मुखियाले 2 विकेट लिए। जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग पराजित भएको थियो। विराटनगरले अब उपाधिको लागि लुम्बिनी अल स्टार्ससँग खेल्नेछ।
दावाली मिलन क्लब एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल को पुरुषतर्फ क्वार्टर फाइनलमा पुगेको छ। आज भएको खेलमा दावाली मिलनले मणि मुकुन्द भलिबल क्लबलाई 3-1 सेटमा हरायो। यस्तै ढोरपाटन स्पोर्ट्स क्लबलाई हराउँदै नेपाल पुलिस क्लब पनि क्वार्टर फाइनलमा पुगेको छ। पुरुषतर्फको आजको तेस्रो खेलमा गण्डकी प्रदेशले न्यूटन भलिबल क्लबलाई हराएको छ। महिलातर्फ एभरेस्ट भलिबल क्लबलाई 3-0 सेटमा हराएर नेपाल पुलिस क्लब सेमी फाइनलमा पुगेको छ। यस्तै एभरेस्ट क्लबलाई हराउँदै न्यू डायमण्ड एकाडेमी पनि सेमी फाइनलमा पुगेको छ। महिलातर्फ आजै एपीएफले गण्डकी प्रदेशलाई हराएको छ। च्याम्पियनसिपमा पुरुषतर्फ 14 र महिलातर्फ 8 टोली सहभागी छन्। विजेताले 4 लाख, उपविजेताले 2 लाख र तेस्रो हुनेले 1 लाख रुपियाँ पुरस्कार पाउनेछन्।
र भारत र श्रीलंका बीचको एक दिवसीय क्रिकेट श्रृंखला आजदेखि शुरू भएको छ। गुवाहाटीमा आज भइरहेको पहिलो खेलमा भारतले श्रीलंकालाई
374 रनको लक्ष्य दिएको छ। 374 रनको लक्ष्य पछ्याइरहेको श्रीलंकाले खराब ब्याटिङ गरिरहेको छ। श्रीलंकाले ताजा अवस्थामा 34 ओभर 4 बलको खेल सकिँदा 7 विकेट गुमाएर 195 रन बनाएको छ। श्रीलंकालाई अब 15 ओभर 2 बलमा 179 रनको आवश्यकता रहेको छ। उसँग मात्रै 3 विकेट बाँकी रहेका छन्। यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि विराट कोहलीले शतक प्रहार गरेका छन्। उनले 113 रन बनाए। यस्तै कप्तान रोहित शर्माले 83 रन बनाए। तीन खेलको एक दिवसीय श्रृंखला हुनेछ। यसअघि भएको तीन खेलको टी20 श्रृंखला भारतले जितेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
प्रधानमन्त्री प्रचण्डलाई 268 जना सांसदले दिए विश्वासको मत, जम्मा 2 जना मात्रै विपक्षमा। संसदमा अहिलेसम्मकै धेरै मत पाउँदा गर्वसँगै चुनौतीको महसुस गरेको प्रधानमन्त्री प्रचण्डको भनाई।
सरकारलाई विश्वासको मत दिने निर्णयले काँग्रेसभित्र असन्तुष्टि बढ्यो। संसद विपक्षी दल र नेता विहीन हुने जोखिम, गलत अभ्यास भइरहेको संविधानविद आचार्यको भनाई।
बिहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती, मर्मत सम्भारको लागि अझै केही दिन लाग्ने।
चीनले दक्षिण कोरियाका नागरिकलाई भिसा नदिने, दक्षिण कोरियाले चिनिया नागरिकलाई गरेको व्यवहारको जवाफ दिएको भनाई।
र जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी20 क्रिकेट लिगको फाइनलमा।
आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र अर्जुन पोखरेल पनि विदा हुन्छौं। उज्यालोको मोबाइल एप्लिकेशन र अनलाइनमा प्रसारण भइरहेका सामग्री भाइबरमा पनि उपलब्ध छन्। निसासिने जोखिम भएकोले बन्द कोठामा हिटर र आगो बालेर नसुतौं। नमस्कार।